الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على سيد المرسلين وعلى آله وصحبه ومن تبعهم بإحسان إلى يوم الدين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب زدنا علما اللهم فقهنا في الدين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين. آج ہم نئی سورہ شروع کر رہے ہیں، سورۃ النمل. نمل، جیسے کہ آپ کو معلوم ہے، اس کا معنی چونٹی ہے، کیونکہ اس میں ایک آیت ہے، آیت نمبر 18، جس میں چونٹی کا ذکر ہے. یاد رکھیے گا کہ جب کسی سورت کا نام آئے تو اس کا مطلب یہ نہیں ہوتا کہ یہ اس کا موضوع ہے، یعنی اس کے اندر چونٹیوں کا ہی ذکر ہے یا چونٹیوں کی باتیں ہو رہی ہیں، بلکہ یہ ایک ٹائٹل ہوتا ہے، ایک یعنی اس کا ایک ہیڈنگ سمجھ لیں. جیسے کہ آپ سورۃ البقرہ پڑھ چکے ہیں تو وہ البقرہ کے نام سے ہے، لیکن اس میں مطلب یہ نہیں کہ اس میں گایوں کی باتیں ہیں، بلکہ ایک بقرہ کا ذکر ہے. تو بعض سورتوں کے نام ان کے موضوعات کی وجہ سے بھی ہوتے ہیں، مگر اکثر سورتوں میں صرف ٹائٹل ہوتا ہے، اس چیز کا ذکر آیا ہوتا ہے اس سورت میں جس کی وجہ سے وہ اس کا نام ہوتا ہے. یہ سورت مکی سورت ہے، نزول کے اعتبار سے اس کا نمبر 48 ہے. کہا جاتا ہے کہ سورہ شعراء کے بعد نازل ہوئی، جیسے کہ ہم ترتیب میں بھی دیکھ رہے ہیں، اور یہ تقریباً مڈ نبوی دور کا ٹائم تھا جب یہ سورت اتری ہے. 6 نبوی بعض جگہ پر آتا ہے. اس سورت میں آپ دیکھیں گے کہ جیسے سورہ شعراء کے بعد نازل ہوئی ہے تو اسی سے سملر ہے. اس سے پہلے آپ دیکھ چکے ہیں انبیاء علیہ السلام کے قصص، لیکن ان میں داود اور سلیمان علیہ السلام کا قصہ نہیں تھا، جو کہ اس سورت میں ہے. تو سمجھ لیں کہ یہ اسی کے ایک یعنی تتمہ ہے، اس کا ایک یعنی فنیشنگ ہے. پچھلی سورت میں انبیاء علیہ السلام کے قصص جو تھے وہ بریفلی بیان کیے گئے تھے، اس سورت میں تھوڑی سی تفصیل آپ دیکھیں گے. موسیٰ علیہ السلام کا قصہ آپ دیکھیں گے اس میں 7 سے 14 نمبر آیت تک، 8 آیتیں موسیٰ علیہ السلام پہ ہیں. پھر صالح علیہ السلام کا، پھر لوط علیہ السلام کا، تو یہ قصص بھی آئیں گے. تو 3 قسم کے لوگوں کا بیان ہے اس صورت میں. پہلی قسم وہ جن کے پاس طاقت تھی، حکومت تھی، لیکن اللہ تعالیٰ نے ان کو نشان عبرت بنا دیا، اور اسی طرح کا سورہ شعراء میں بھی آیا ہے. لیکن یہاں پہ ایک دوسری قسم کا بھی ذکر ہے کہ جنہوں نے شکر گزاری کی انتہا کر دی. شکر گزاری کی مثال کے طور پر اللہ تعالیٰ نے ان کا ذکر یہاں پہ فرمایا ہے، اور وہ داود اور سلیمان علیہ السلام ہیں، جن کی بادشاہت اتنی بڑی تھی کہ جیسی بادشاہت سلیمان علیہ السلام جیسی بادشاہت کسی کو کبھی نہیں ملی، نہ کبھی ملے گی، ان کا ذکر ہے. پھر وہ کیسے شکر ادا کرتے ہیں. تیسرا یہاں پہ ذکر قوم سبا کا ہے، جو ملکہ سبا کی قوم تھی اور مشرک تھی، مگر ان کے اندر قبول حق کا مادہ موجود تھا، اور انہوں نے جب حق کو دیکھا تو حق کو قبول کر لیا. جیسے مکی صورتوں میں ہوتا ہے، توحید کو بیان کیا جاتا ہے اور شرک کو رد کیا جاتا ہے، اور یہی اس کا بھی موضوع ہے. اور تمام انبیاء کا ایک ہی پیغام تھا، اور وہ توحید کا تھا. پھر آپ یہی توحید کی باتیں آیت 59 سے 65 تک دیکھیں گے. تو اس سورت کا پھر اینڈنگ اگر آپ دیکھیں، یعنی اگر آپ اس کو 4 حصوں میں ڈیوائڈ کر لینا تو وہ بہتر ہوگا. 1 سے 6 تک آپ سمجھ لیں ایک تمہید ہے، قرآن پاک کی حقانیت اور مومنین کی صفات اور جو نہیں مانتے اس کو اس قرآن کو ان کا انجام، پھر 7 سے 56 تک آپ دیکھیں گے یہ قصص الانبیاء، پھر اینڈ میں 59 سے 69 تک توحید کے دلائل اور رد شرک، پھر 70 سے 93 تک یعنی اینڈنگ تک جو لاسٹ حصہ ہے اس میں نبی صلی اللہ علیہ وسلم کو تسلی دی گئی ہے، جیسے سورتوں کا مکی سورتوں کا اینڈ ہوتا ہے اسی طرح ہے کہ قیامت کے مناظر بیان کیے گئے ہیں، کفار کو تنبیہ کی گئی ہے، شرک کا انجام بتایا گیا ہے، تو اس طرح چار حصوں میں آپ اس کو ڈیوائڈ کر لینا تو آپ کو ایک اوور ویو سا آ جائے گا اس سورت کا. اور اس سورت کے اندر آپ دیکھیں گے شروع میں قرآن پاک کی حقانیت کی جو بات ہے وہ آج ہم پڑھیں گے، موسیٰ علیہ السلام کا قصہ پڑھیں گے اور ہم سلیمان علیہ السلام کے قصے میں سے کچھ دیکھیں گے. تو انشاءاللہ تعالی آج ہم آیت نمبر 1 سے 31 تک کریں گے. دیکھتے ہیں یہ سورت حروف مقطعات سے سٹارٹ ہوتی ہے، اور حروف مقطعات کے بارے میں پہلے بھی بات ہو چکی ہے کئی دفعہ کہ حروف مقطعات ان کو کیوں کہا جاتا ہے، اس لیے کہ یہ قطع کیے گئے ہیں، یعنی ان کو جوڑ کے نہیں پڑھنا، تس نہیں کہنا، تو اور سین تس نہیں ہے یہ، تو ان کو توڑ کے پڑھنا ہے، توڑ توڑ کے الگ الگ کر کے. ان کا معنی اللہ تعالیٰ ہی خوب جانتا ہے، اس لیے یہ لائے گئے کہ اللہ تعالیٰ نے ایک چیلنج دیا مشرقین مکہ کو کہ وہ خود جو اپنے آپ کو فصیح اللسان کہتے تھے کہ ہماری زبان سب سے فصیح ہے، ہماری بیسٹ زبان ہے اور باقی لوگ تو گونگے ہیں، عجمی ان کو کہتے تھے، تو یہ قرآن انہی حروف سے مل کے بنا ہے، یہی وہ حروف ہیں جو تم استعمال کرتے ہو، پھر ان کے جیسا اس کلام کے جیسا ایک کلام بنا کر لے آؤ، اور کلام پورا نہیں لا سکتے تو ایک سورت لے آؤ ورنہ ایک آیت ہی لے آؤ، یعنی ان کو بے بس کر کے رکھ دیا، عاجز کر کے رکھ دیا. بعض جگہ یہ بھی لکھا ہوا ہے کہ ایسا نہیں ہے، اس لیے کیونکہ ورنہ کفار مکہ کو اعتراض کرتے اور کہتے کہ یہ حروف کس بارے میں ہیں، ان کا کیا مطلب ہے، تو ہمیں ایسی کوئی چیز نہیں ملتی. تو لہٰذا بعض تفسیروں میں یہ بھی لکھا ہوا ہے کہ وہ ان کے معنی جانتے تھے، ان کے اندر عام تھے یہ الفاظ، تو اس لیے انہوں نے کوئی بھی اعتراض نہیں کیا اور ان کو ایکسیپٹ کر لیا. تو یہ ان کا ایک طریقہ ہوتا تھا بولنے کا، وہ اس طرح سے بولا کرتے تھے، ایک اسلوب تھا. تلک آیات القرآن، یہ آیات ہیں قرآن کی، یعنی آپ ہر جگہ دیکھیں گے، یاد رکھیے کہ حروف مقطعات کے بعد ہمیشہ قرآن کی بات آئے گی. کوئی آپ دیکھیں الف لام میم ذالک الکتاب لا ریب فیہ، وہاں پہ بھی ہے نا، تو یہاں پہ تلک آیات، تلک کیوں آیا، وہاں پہ ذالک آیا، کیونکہ آیات کی بات ہے نا، آیات مؤنث ہے، وہاں پہ کتاب کی بات ہے وہ تو مؤنث نہیں، تو یہ تلک آیات کی وجہ سے، لیکن یہ اشارہ بعید کا ہے، دور کا، وہ آیات قرآن کی. جب ایسا بعید کا اشارہ یوز کیا جاتا ہے تو اس کے پیچھے ایک وجہ ہوتی ہے، یہ قریب کی چیز کو جب دور کہہ کے کہا جاتا ہے نا، وہ اس طرح، تو پھر اس کا مطلب ہے کہ اس کی تعظیم، اس کی عظمت کی بات ہو رہی ہے، کہ یہ کتنی بڑی چیز ہے. یہ سوچو، یہ آیات ہیں قرآن کی، یہ کوئی ایسی چھوٹی بات نہیں ہے، قرآن کی آیات ہیں، قرآن قرآن سے ہے، بہت زیادہ پڑھی جانے والی چیز. وکتاب مبین، اور روشن کتاب کی آیات ہیں. بعض نے اس کا وا کا ترجمہ دیٹ از کا لیا، یعنی جیسے ہم کہتے ہیں نا آیات القرآن، یعنی کتاب مبین، تو وہ معنی ہے واؤ کا، وہ بھی معنی لے سکتے ہیں. اور وہ کتاب مبین، اور کتاب، کتاب کس کو کہتے ہیں، لکھی ہوئی چیز کو، قرآن پڑھی جانے والی جو بہت کثرت سے، اور کتاب لکھی ہوئی چیز، مبین جو واضح ہے، بالکل روشن ہے. سورہ ہجر کے شروع میں بھی یہی الفاظ آئے ہیں، مگر وہاں پر آیات الکتاب پہلے یا پھر قرآن مبین ہے، اس طرح ہے بس، لیکن ہے یہی بالکل ایگزیکٹ اس طرح سے ہی آیا ہے وہاں پہ بھی. تو یہ قرآن پاک کی عظمت کو بیان کرنے کے لیے کہ دیکھو تم پڑھنے کیا جا رہے ہو، پہلے تو آپ اپنے ذہن کو یہ کھول دیا کریں جس وقت سورت پڑھنے لگے کہ قرآن ہم پڑھنے جا رہے ہیں اور اس میں آیات ہیں. دیکھیں نا، ये जो वर्ड्स है ना, जुमला और फ़िक्रा, ये भी अरबी के वर्ड्स हैं, लेकिन कुरान की आयात को ना फ़िक्रा कहा गया ना जुमला कहा गया, बल्कि आयात कहा गया। आयात क्या मतलब है? आयत का, आयत की जमा है ना आयात, तो क्या मतलब है? निशानियाँ। एक एक आयत यानी निशानी बयान करती है अल्लाह ताला की, तौहीद की। ये निशानी है, ये अल्लाह की याद दिलाती है। कहते ना, हम कहते हैं ये किसकी निशानी है तुम्हारे पास, हम कहते हैं ये अंगूठी ना फलां की निशानी है। तो यानी क्या मतलब, जब आप उस अंगूठी को देखती हैं तो आपको वो याद आ जाता है। तो ये कोई किसी की निशानी हमने रखी होती है सेव करके, को किसी की उन वो चीज़ें तो कुछ भी नहीं होती, लेकिन वो किसकी याद दिलाती हैं। तो निशानी याद दिलाने के लिए होती है। ये आयात जो हैं ये अल्लाह ताला की याद दिलाती हैं। कुछ निशानियाँ किताब में हैं और कुछ निशानियाँ कायनात में फैली हुई हैं, वो भी अल्लाह ताला की याद दिलाती हैं। तो कुरान पाक में ये आयात हैं, जुमले नहीं हैं, ये तौहीद के ऊपर हमें याद दिलाती हैं और शिर्क का रद्द करती हैं। और किताब मुबीन की हैं ये किताब मुबीन है, ऐसी किताब जो अल्लाह ताला के हाँ तो लोहे महफूज में है और कुरान की सूरत में ये अल्लाह ताला ने दुनिया में उतारी। ये किताब मुबीन असल में लोहे महफूज को कहा गया। तो आयात से मुराद सारी आयात कुरान की भी और इस सूरत की भी आयात, और किताब मुबीन से तो ये जो लोहे महफूज में कुरान अल्लाह ताला ने जब अभी नाजिल भी नहीं हुआ था तो वहाँ पर लिखा हुआ था, ये सारा कुरान वहाँ से फिर ज़मीन पर उतरा है। ये क्या है? ये हुदा है और बुशरा है। हुदा व बुशरा, लेकिन किसके लिए? मोमिनों के लिए। तो पहले तो कुरान पाक की सिफात बयान की गई कि ये बार बार पढ़े जाने वाला कलाम है और ये किताब है, किताब है, लिखी हुई चीज़ है। इसका मतलब है कि ये कहीं और भी लिखा हुआ है ना लोहे महफूज में, और इसमें हिदायत भी और बुशरा। अब हम तो कहते हैं हुदन लिन्नास, एक और जगह ये भी आता है, यहाँ पे है हुदन व बुशरा लिल्मुमिनीन। तो असल बात यह है कि हिदायत के माने पे अगर आप गौर करें तो हिदायत का माना ये भी है, राह दिखाना और रास्ते पर चला के मंजिल तक पहुंचाना, ये सब हिदायत है। देखिए, सारी इंसानियत के लिए तो ये पहला मीनिंग है, रास्ता दिखाना, लेकिन मंजिल मकसूद तक पहुंचाना ये मोमिनों के लिए। तो हिदायत में तो दोनों माने, जैसे आप किसी से अगर रास्ता पूछें कि मैंने फलां जगह जाना है, तो कोई आपको बता देगा इधर टर्न लें उधर टर्न लें फिर आप वहाँ पहुँच जाएंगे। दूसरा बंदा क्या करता है, दूसरा तरीका क्या है कि वो आपको अपने साथ गाड़ी में बिठा ले और कहे मैं आपको छोड़ के आता हूँ, वो आपको मंजिल तक पहुँचा के आए। तो ये दोनों ही हिदायत हैं, ठीक है। तो ये पहला जो माना है रास्ता दिखा देना, तो दिखाता तो ये सारी इंसानियत को है, लेकिन मंजिल तक पहुंचाता मोमिनों को है। तो ईमान का इसका मतलब कैटलिस्ट होगा, ईमान होगा किसी के पास तो ये अल्लाह का कलाम उसका हाथ पकड़ के उसको पहुंचा देगा उसकी मंजिल जन्नत तक। और ईमान क्या है? मान जाना। जो बंदा मानना ही नहीं है वो क्या इसके ऊपर अमल करेगा, क्या इसके ऊपर चलेगा? उसको राह दिखा भी दी जाए, उसको बता भी दिया जाए, आप किसी से रास्ता पूछें यहाँ, वो कहता है यहाँ से जाओ यहाँ से जाओ यहाँ, अगर आपने मानना ही नहीं है और आपने कहना है कि मैं नहीं इसको, ये तो ऐसे ही पता नहीं क्या बोल रहा है और मैं इसकी बात को नहीं मानती, इसको तो खुद नहीं पता, और आप उस रास्ते पे नहीं जाते तो मंजिल पे नहीं पहुंच सकते। या जो इंसान ये समझता है जी मैं तो ऑलरेडी सीधे रास्ते पे हूँ, मुझे किसी से रास्ता पूछने की ज़रूरत ही नहीं, वो क्या रास्ता पाएगा? रास्ता तो वो ही पूछेगा जो कहता है कि मैं नहीं जानता, मुझे कोई और बताए जो अपनी आजी का इजहार करता है, जो समझता है कि मेरे अंदर ताकत नहीं है कि मैं खुद समझ सकूं। मुझे रहनुमाई चाहिए, मुझे गाइडेंस चाहिए। फिर वो इस कुरान की तरफ आता है तो उसको गाइडेंस मिलेगी। कुरान में आप देख लें, रहनुमाई है सब के लिए, लेकिन सब इसको मानते ही नहीं। बहुत सारे लोग इसको पढ़ते भी हैं, लेकिन एक अपने माइंडसेट के साथ, यानी वो ईमान वाले नहीं होते और उसको इस तरह से ही पढ़ते हैं कि हमने अपने तरीके नहीं छोड़ने, हम सही हैं, बस हम इसको पढ़ लेते हैं क्योंकि कोई लेक्चर तैयार करना है, या मुसलमानों को कोई जवाब दे दें, या मुसलमानों पे क्रिटिसाइज़ करें, या इस्लाम पे क्रिटिसाइज़ करें, या इस कुरान में से मेन मीखे निकालें। तो वो जब इस पे पक्के रहते हैं तो ये उनको गाइडेंस थोड़ी देता है, ये तो उसके लिए है गाइडेंस। जो मान जाए, खुले दिल से इसको कबूल करे, अपने जहन को साफ करके फिर इसकी तरफ आए, उसको हिदायत मिलेगी, ये कुरान देगा हिदायत। और फिर बुशरा भी मोमिनों के लिए है। ये बुशरा कैसे है? ये कि यानी खुशखबरी देने वाला, जाहिर है जो इसके ऊपर चलता है, इसकी हिदायत के इख्तियार करता है, ये उसको खुशखबरियाँ देता है, जन्नत की, बख्शिश की, अल्लाह ताला की रहमत की। तो ये अजर की बख्शिश खुशखबरी देता है ईमान वालों को। ज़ाहिर है जो मानेगा नहीं, कोई कुरान पे अमल ही नहीं करेगा, ईमान ही नहीं रखेगा इसके ऊपर, उसके लिए क्या खुशखबरियाँ। तो ये पहली शर्त है कि ईमान होगा तो हिदायत मिलेगी। जो दिल ईमान से खाली है वो हिदायत नहीं पा सकता। और इस कुरान से और कौन लोग हिदायत पाते हैं वो आगे भी आ रहा है। कौन होते हैं ईमान लाने वाले, ये आगे आ रहा है। याद रखिए, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, लोगों ये कुरान एक रस्सी है, इसका एक सिरा अल्लाह ताला के हाथ में और एक तुम्हारे हाथ में। यानी जिसने अल्लाह से जुड़ना है ना, वो कुरान से जुड़ जाए। एक आप सिरा पकड़ेंगे, दूसरा उसके साथ है, तो कनेक्शन हो गया ना। ये जुड़ने का तरीका नबी सल्लल्लाहु अलैहि वसल्लम ने बता दी कि ये रस्सी है, इसको पकड़ लो मजबूती के साथ, अल्लाह से जुड़ जाओगे। ये कुरान जोड़ेगा ना। और जो कुरान से जुड़ गया, उसके लिए आप सल्लल्लाहु अलैहि वसल्लम ने दो गारंटीज़ दी हैं। एक, कभी तुम गुमराह नहीं होगे। नंबर टू, कभी हलाक और बर्बाद नहीं होगे। तो ये कुरान मंजिल मकसूद तक पहुंचाने वाली चीज़ है, जन्नत तक पहुंचाता है। आप चलते रहें इसके ऊपर, ये आपको पहुंचा देगा। लेकिन अगर ईमानी ना हो तो फिर कैसे पहुंचेंगे? इसका मतलब है कि कुरान पढ़ना काफ़ी नहीं है, इसके ऊपर अमल करना ज़रूरी है, तभी तो पहुंचाएगा। देखिए, आप वो आपको गाड़ी में बिठा के साथ ले जाके मंजिल तक पहुंचाना चाहता है, आप गाड़ी में ही नहीं बैठते उसके साथ, आप कहते नहीं मैं तो खुद ही अपना रास्ता देखूंगी, तो कैसे पहुंचेंगे आप? लिहाजा ज़रूरी है कि इंसान इसके ऊपर अमल करे। पढ़ तो बहुत सारे लोग रहे हैं, अमल करना ये ज़रूरी है। ये जो ज़ाहिरी निशानियाँ अल्लाह ताला ने बयान फरमाई हैं यहाँ पर, ये क्या हैं? जो ज़ाहिर में ये लोग कैसे होंगे, जो कुरान से हिदायत पाते हैं, उनकी क्या क्वालिटीज़ होती हैं? नंबर वन, अल्लज़ीना युक़ीमूना अस्सला, वो नमाज को कायम करते हैं। कायम करने का मतलब क्या है? उसकी तमाम शराइत के साथ, उसकी तमाम जो नमाज की पाबंदियां जो हमें करनी हैं उनके साथ नमाज को अदा करते हैं। और वो क्या करते हैं? वो ज़कात अदा करते हैं। ज़कात अदा करने का मतलब, यानी मक्की सूरत है, इस वक्त तो ज़कात फ़र्ज़ ही नहीं हुई थी, तो कैसे ज़कात अदा करते थे? मतलब है कि सदका व खैरात वग़ैरह तो पहले भी था, माल में लोग हक अदा करते थे उन लोगों का जो मसाकीन थे, लेकिन ज़कात का निसाब जो था वो बाद में डिफ़ाइन हुआ। ज़कात का निसाब बाद में बताया गया मदीना में आके। وَهُمْ بِالْآخِرَةِ هُمْ يُوقِنُونَ، اور وہ آخرت پر یقین رکھنے والے ہوتے ہیں، یعنی آخرت کا یقین ان کے دل میں ہوتا ہے۔ یہ بہت بڑی صفت ہے، آخرت کا یقین اتنی بڑی چیز ہے، کیونکہ اس کے اوپر ہمارے سارے اعمال ڈیپینڈ کرتے ہیں۔ یہ ہے وہ فورس جو انسان کو چلاتی ہے۔ آخرت کا یقین کیا ہے؟ کہ انسان کو دل میں یہ بات یقینی طور پہ ہو کہ آخرت میں نیکی کی جزا ملے گی اور برائی کی سزا ملنے والی ہے۔ آخرت پر ایمان جو ہے تبھی بنتا ہے جب انسان یہ بات کو سمجھ لے کہ اس کے اندر سزا کا خوف ہو کہ میں اگر غلط کروں گا تو مجھے سمجھ ہو کہ آگے سزا ہے، اور میں نیکی کروں تو مجھے سمجھ ہو کہ اس کے اوپر اللہ تعالیٰ اجر ضرور دے گا، اور یہ یقین کامل ہو، اس میں شک نہ ہو بالکل۔ اگر یقین ہوگا تو ضرور زندگی پر فرق آئے گا۔ دیکھیں، تب بھی یقین ہوگا تو انسان اپنے نفس کو لگام دیتا ہے، اپنے رب کے آگے جواب دہی سے اس کا دل دہل جاتا ہے، وہ پھر من مانیاں کرنے سے خود کو روکتا ہے، پھر وہ اپنی نہیں مانتا، پھر وہ اللہ کی مان کے چلتا ہے۔ تو یہ کانسیپٹ جو ہے اس کو مضبوط کرنے کی ضرورت ہے۔ یہ وہ کانسیپٹ ہے جو انسان کو سیدھا رکھتا ہے، چلاتا ہے۔ یہ وہ کانسیپٹ ہے، جب انسان اس کو سمجھ جاتا ہے نا، تو پھر دیکھیں اس کی زندگی یکسر بدل جاتی ہے۔ پھر وہ یہ نہیں کرتا کہ اب میں جو چاہوں کروں، کوئی بات نہیں، میری زندگی ہے، ایک دفعہ زندگی ملی اور اس کے بعد تو مٹی جانا ہے، تو کر لو جو آج کرنا ہے۔ پھر وہ یہ نہیں کہتا، پھر وہ اللہ تعالیٰ کے آگے کھڑا ہونے سے ڈرتا ہے۔ اور جب ایمان نہ ہو نا آخرت پہ، پھر جتنے مرضی گناہ کرو، پھر انسان کہتا ہے من موجی زندگی گزارو، من مانی زندگی گزارو، ایک دفعہ زندگی ملتی، بار بار تھوڑی ملتی ہے۔ تو انسان کا پوری زندگی کانسیپٹ ہی بدل جاتا ہے۔ ونس انسان یہ یقین کر لے کہ آخرت ہے، تو پوری اس کی لائف اپ سائڈ ڈاؤن ہو جاتی ہے، پوری اس کی لائف چینج ہو جاتی ہے۔ تو اس کو بڑا ضروری ہے کہ ہم اس پہ توجہ دیں۔ یہ جو ہمارے اندر کمیاں ہیں نا، ان کی وجہ یہی ہوتی ہے کہ ہمارے اندر یقین نہیں ہوتا۔ ہاں ہم کہتے تو ہیں آخرت پہ ہمارا ایمان ہے جی، ایمانیات میں سے آخرت، لیکن ہمارا یقین نہیں ہے، ہم اس کو اس طرح سے نہیں سمجھتے۔ جبھی تو آج ہماری زندگیوں کا یہ حال ہے کہ ہم گناہ کرتے ہوئے ڈرتے نہیں ہیں، ہمیں آخرت میں جواب دہی کا خوف آتا نہیں ہے، آخرت کی سوچ ہمیں رہتی ہی نہیں ہے۔ اور بعض لوگ تو خیر اتنے ہی زیادہ آگے نکل جاتے ہیں کہ مسلمان ہیں مگر آخرت کیا چیز ہے بالکل ہے ہی نہیں زندگی میں، یعنی ان کی کوئی فکر نہیں ہے آخرت کے بارے میں، کوئی تیاری تو بعد کی بات ہے نا، فکر ہوگی تو تیاری ہوگی، سوچ ہی نہیں ہے، اس کی بات ہی نہیں ہوتی، بات ہی نہیں ہوتی، کبھی اس کی طرف دھیان ہی نہیں ان کا جاتا۔ آج سارا دھیان ہے بزنس کی طرف، گھروں کی طرف، پیسہ کمانے کی طرف، گاڑیوں کی طرف، اور دنیا جہان کے بزنسز اور سیاستیں اور فیشن اور ہر چیز ہے، مگر آخرت یہ تو مولویوں کے کام ہے، یہ تو ڈرانے والی باتیں ہیں، وہ چھوڑو جی یہ کیا باتیں لے کے بیٹھ گئے، یہ ہے ان کے لیے۔ وہ کہتے ہیں ہمارے فیلڈ کی یہ بات نہیں ہے، اس کو نان سیریس لیتے ہیں، کوئی بتائے بھی تو جھٹک دیتے ہیں، ایسے لگتا ہے جیسے پتہ نہیں کہاں کی کوئی پرانی باتیں ہو رہی ہیں، یا پتہ نہیں کون سی مولویوں کی باتیں ہو رہی ہیں جو ان کو صحیح لگتی ہی نہیں، جو کہیں فٹ نہیں آتی۔ پھر ایسا بندہ نماز کیوں پڑھے گا؟ اس نماز تو ٹائم ویسٹ ہے اس کے لیے، قرآن کیوں پڑھے گا؟ بے فائدہ بات ہے، 1400 سال پہلے کی بات ہے، پھر چھوڑو بھائی۔ زکوٰۃ کیوں دے گا؟ مجھے کیا،
मैं क्यों अपने पैसे को ज़ाया करूँ।
तो ये जो कॉन्सेप्ट है ना आखरत का, ये बहुत बड़ी चीज़ है और बड़ी कारामत चीज़ है। जब ये आ जाता है तो फिर इंसान सीधा हो जाता है अपनी लाइफ में, फिर अल्लाह की आयात सुन के रोंगटे खड़े हो जाते हैं, फिर है कि वो रोता है अल्लाह की आयतें सुन के, फिर हर आयत उसको मैसेज देती है क्योंकि आखरत पे यकीन है ना। फिर इसमें से वो अपने लिए अमल की बातें लेता है, फिर अपने आप को सीधा करता है, इस फिक्र में लग जाता है, उसको तो नींद ही नहीं आती क्योंकि फेलियर इज़ नो ऑप्शन देयर। उसको पता है नहीं ये आग है जो आगे, वो कैसे चैन से बैठेगा, वो कैसे नहीं उठ के दौड़ेगा कि मेरे पास वक्त कम है और मैंने बड़ी तैयारी करनी है, मैंने बहुत आगे जाना है, आए मैंने अपनी लिए जहन्नुम की आग को बुझाना है, ये तो उसको रातों की नींद उड़ा देगी, ये तो उसके लिए बहुत उसको बेचैन कर देने वाली चीज़ होगी। तो ये आखरत का यकीन इंसान को भलाइयों में दौड़ाता है, नेकियों में दौड़ाता है और गुनाहों से दूर करता है। ऐसा इंसान दुनिया कोई जन्नत बनाने की फिक्र में नहीं लगा रहता, उसको पता है कि ये जन्नत नहीं, एक जन्नत आगे है जिसके लिए मुझे दौड़ें लगानी है। अल्लाह अकबर। फिर इसीलिए ऐसे लोग ही कुरान से हिदायत पा सकते हैं, वाकई उनको ही हिदायत देते हैं ये कुरान। और जिसका आखरत पे यकीन ही नहीं, उसकी आगे बात आ रही है, इन्नल्लज़ीना ला युमिनूना बिल आखरति ज़य्यन्ना लहुम आमालहुम। वो उनके लिए तो जो आखरत पे यकीन नहीं रखते ना, तो उनको क्या डर है, उनके लिए दुनिया के काम ही इतने मुज़य्यन हो गए हैं, यहीं की चीज़ें इतनी ज़्यादा उनके लिए इंटरेस्ट का बायस हैं और इसी में इतने मगन हो गए हैं कि उनको तो आखरत या हिदायत का कोई बात उनकी ज़रूरत ही नहीं महसूस होती, ये इतने अट्रैक्टिव है उनके लिए। देखिए ना, फिर वो उसको बिज़नेस भी अट्रैक्टिव लगता है, फिर उसको दुनिया की दौड़ भी अट्रैक्टिव लगती है, फिर उसको यहाँ की कुर्सी भी अट्रैक्टिव लगती है, फिर उसको हुब्बे जा भी होती है, यहाँ पे बन जाऊँ सब कुछ, फिर वो गुमराही को हिदायत समझने लगता है। और कितनी बदकिस्मती है कि इंसान गुमराही पे और उसको हिदायत समझे, कितनी ख़तरनाक बात है ये। देखिए ना आप, एक बंदा ट्रेन में बैठता है, उसने न्यूयॉर्क जाना है और वो कैलिफोर्निया की ट्रेन में बैठ जाता है, एक ईस्ट की तरफ एक वेस्ट की तरफ। अब ट्रेन तो चल रही है, टिकट भी उसके पास है, एक के बाद एक मंज़र भी उसकी आंखों के आगे आ रहा है और दौड़ा जा रहा है, तेज़ी से वो चल रहा है, लेकिन क्या वो मंजिल पे पहुंचेगा? नहीं, इसलिए कि वो उसकी सफ़र ही सही नहीं है, वो जो तरफ सफ़र कर रहा है वो समत ही सही नहीं, वो डायरेक्शन ही सही नहीं है, उसका हर लम्हा जो गुजर रहा है उसको मंजिल से करीब कर रहा है या दूर दूर कर रहा है, ये है वो खौफनाक बात उसके लिए जिसका आखरत पे ईमान नहीं है। वो जो यहाँ पे करता भी है वो कह रहा है कि ज़िंदगी बड़ी अच्छी गुजर रही है, बड़ा सब कुछ मेरे पास है, क्या फ़र्क पड़ता है, कुछ नहीं होता। सफ़र उसका भी जा रही है और सफ़र जो आखरत की तरफ जा रहा है उसका भी जा रही है, दोनों ही ट्रेन में बैठे हैं और दोनों की सवारियां बड़ी तेज़ी से चल रही, लेकिन एक अपनी मंजिल पर पहुंच जा रहेगा, मंजिल से दूर हो जाएगा। तो ये याद रखिए, आखरत पर ईमान होना ज़रूरी है और सही ईमान होना ज़रूरी है। ये है वो डायरेक्शन जिसकी तरफ हम जा रहे हैं, जो हमने अपने लिए मुतय्यन करनी है कि जन्नत है मेरी मंजिल। जिसने अपनी मंजिल ही खो दी, उसकी मंजिल ही जन्नत नहीं, उसका आखरत पे ईमान ही नहीं, उसने तो जन्नत कोई और बनाई भी है, यही दुनिया उसकी जन्नत है, इसी के लिए जीता है और इसी के लिए मरता है, इसी से सेटिस्फैक्शन लेता है और इसी के ऊपर रोता है। वो खुश तब होता है जब दुनिया मिल जाती, वो रोता तब है जब दुनिया चली जाती। यहाँ का नुकसान उसका नुकसान है, यहाँ का फ़ायदा उसके लिए फ़ायदा है, लेकिन जो आखरत का यकीन रखने वाला है ना, उसके लिए यहाँ का नफ़ा नुकसान कोई बड़ी चीज़ नहीं, यहाँ के खुशी गम कोई बड़ी चीज़ नहीं, उसके लिए आखरत का गम सबसे बड़ा गम है
اور وہاں کی خوشی سب سے بڑی خوشی ہے. اس کے لیے کامیابی وہ ہے کہ وہ جنت میں چلا جائے, اور اس کے لیے سب سے بڑی ناکامی اور غم اور فکر اور پریشانی کی بات یہ ہے کہ وہ جہنم میں اینڈ اپ ہو جائے, وہ جنت سے محروم ہو جائے. تو جس نے آخرت کا کانسیپٹ کھو دیا نا, یا بھول گیا, یا آخرت کا کانسیپٹ ہی اس کے لیے صحیح نہیں ہے, جو یہ سوچتا ہے کہ ٹھیک ہے آخرت تو ہے, لیکن وہ یہ سمجھتا ہے کہ وہاں پہ تو بس جنت میں سب نے ہی چلے جانا ہے, وہاں پہ تو کچھ نہیں, یعنی آخرت کا کانسیپٹ ہے لیکن پھر بھی صحیح نہیں ہے, وہ بھی فیلئر ہے, وہ بھی یقینی چیز نہیں, اس کی ساری انفارمیشن ہی غلط ہے, اس کے بارے میں یقین ہی غلط ہے. تو جس دن ہمارا یہ کانسیپٹ کلیئر ہو گیا نا, اس دن یہ برائیاں گناہ ہمیں مزین نہیں لگیں گے. آج ہمیں خوبصورت پتہ ہی کیوں لگتے ہیں, کتنے گناہ ہیں, کتنی اللہ کی نافرمانی جو ہمیں بڑی پسند آتی ہیں, ہمیں بڑی اچھی لگتی ہیں, بڑی دل کو بھاتی ہیں, ہم اٹریکٹ ہوتے ہیں, ہمیں بڑی خوبصورت لگتی ہیں, ہم ان کے پیچھے بھاگتے ہیں. برائی ہمیں برائی نہیں لگتی, اٹریکٹیو کیوں لگ رہی ہے؟ اس لیے ایمان بالآخرہ صحیح نہیں ہے. اس کا جائزہ لیں, وہاں پہ کئی کمی ہے, یا وہاں کمزوری ہے, یا وہ ہے ہی نہیں, دیکھیں تو صحیح, کہیں صرف منہ کی بات تو نہیں ہے. کیونکہ اگر ایمان بالآخرہ ہونا تو انسان پھر اپنے جذبات کو بڑا قابو میں کرتا ہے. نفس تو کہتا ہے کہ یہ بھی مجھے چاہیے, وہ بھی چاہیے, مجھے یہ بھی اچھی لگتی ہے چیز, مجھے وہ بھی اچھی لگتی, لیکن وہ اپنے آپ کو لگام دے کے رکھتا ہے. آپ دیکھیں دنیا کی سزائیں انسان کو روک دیتی, اس کا دل کرتا ہے کہ میں یہ چیز لے لوں, وہ توڑ کے شیلف اور وہاں سے چیز چوری کیوں نہیں کر لیتا, دکان پہ جاتا ہے, چیزیں بہت ساری خوبصورت چیزیں پڑی ہوئی ہیں, وہ لینا چاہتا ہے لیکن کیوں نہیں اٹھاتا, اس کو سزا کا خوف ہوتا ہے. دنیا کی سزا کے خوف انسان کا ہاتھ روکتے, آخرت کی جہنم کا خوف اس کو نہ روکے, تو اس کا مطلب یقین ہی نہیں ہے. آخرت کی پکڑ اس کے جذبات کو نہ کنٹرول کرے, تو اس کا مطلب آخرت کی پکڑ کا یقین نہیں, یا کمزور ہے. تو یہ یاد رکھیں کہ یہ ہماری زبانیں بے لگام اس لیے ہوئی ہوئی ہیں, یہ ہماری نظریں آوارہ اس لیے ہوئی ہوئی ہیں, یہ ہمارے سے گناہ اس لیے ہو رہے ہیں, یہ ہمیں برے عمل گناہ کے کام پرکشش اتنے اٹریکٹیو اس لیے لگ رہے ہیں کہ ہمارا ایمان بالآخرہ کمزور ہے. اسی لیے پھر ہم قرآن کی طرف بھی آتے ہیں تو ہمیں ہدایت نہیں مل پاتی. کیوں پھر بھی ہم پیچھے رہ جاتے ہیں؟ کیوں سپارے پہ سپارے ختم کر کے بھی ہمارے لیے وہ ہدایت نہیں ہے جو صحابہ کو ملی؟ وہ کون سا جا کے جنت جہنم دیکھائے تھے؟ انہوں نے بھی تو نہیں دیکھی تھی, لیکن ان کا ایمان ایسا تھا کہ حضرت علی فرماتے تھے اگر میں جنت دیکھ بھی لوں تو میرے یقین میں رتی برابر فرق نہیں آئے گا, اور میں اگر جہنم دیکھ بھی لوں تو ذرہ برابر فرق نہیں آئے گا. اتنا یقین تھا جیسے سامنے دیکھ رہے ہیں. اور ہمارا یقین کہاں ہے کہ قرآن پڑھ پڑھ کے بھی پھر بھی گناہوں میں, پھر بھی گناہ کے کام ہمیں اچھے لگتے ہیں, ابھی تک ان کی کراہت نہیں آئی, ابھی تک ان سے نفرت تک نہیں آئی, چھوڑنا تو دور کی بات ہے, ابھی تک ہماری نظروں میں وہ اٹریکٹیو ہیں, بھلے لگتے ہیں, اور ہم ان کو برائی سمجھتے ہی نہیں ہیں. شیطان نے اتنے مزین کر دیے. اللہ اکبر. یہاں پہ اللہ تعالیٰ نے اپنی طرف نسبت کی, خوبصورت بنا دیے ان کے لیے, ہم نے زینا, ہم نے خوبصورت بنا دیے. تو اللہ تعالیٰ خوبصورت اسی کے لیے بناتا ہے جو اسی راستے پہ چلنا چاہتا ہے, پھر اللہ تعالیٰ اس کو چھوڑ دیتا ہے اس کے لیے. جان بوجھ کے نہیں اللہ تعالیٰ کرتا, مگر اس کی وجہ انسان کی اپنی بے ایمانی ہوتی ہے. نظر ہم فی طغیانی ہم یعمہ ہوں, اللہ تعالیٰ فرماتا ہے نا ہم چھوڑ دیتے ہیں ان کو, ان کی سرکشی میں سرگرداں رہے ہیں, بھٹکتے پھریں, پھر جائیں پھر جس طرف جانا چاہتے ہیں. اللہ اکبر. فہم یعمہ ہوں, یہاں پہ بھی ہے, پھر وہ بھٹکتے پھرتے ہیں, پھر وہ اپنی ان کو اپنی اصلاح کی فکر ہی نہیں ہوتی, پھر یہی سارا کچھ اچھا لگ رہا ہے کیونکہ آخرت پر ایمان نہیں ہے. دیکھیں یہ بیس ہے, یہ بنیاد ہے, اس پہ ہم سب کو ورک کرنا ہے. اس کے لیے ہمیں کوشش کرنی تاکہ ہم ہدایت پا سکیں، ورنہ ہم جتنی مرضی دفعہ قرآن کو پڑھ لیں گے ہدایت نہیں آنی. اور جس کو تھوڑی ملی ہے وہ اس لیے تھوڑی ملی ہے کہ ایمان بالآخرہ تھوڑا ہے، جتنا زیادہ بڑھا لیں گے اتنی ہدایت بھی بڑھتی جائے گی. جس کو تو آخرت پہ ایمان ہو اس کو تو کبھی گناہ اچھا ہی نہیں لگتا، کیسے ہو سکتا ہے اس کو گناہ خوبصورت لگنے لگے؟ اللہ تعالیٰ نے تو فرمایا جو نہیں آخرت پر ایمان رکھتے ان کو گناہ اچھے لگتے خوبصورت لگتے. اور ہم کتنے گناہوں کی تعریفیں کرتے، گناہوں میں لوگوں کو دیکھ کے ہمیں وہ اتنے خوبصورت لگتے ہیں، اتنے اچھے لگتے ہیں، اور ہمیں کتنی ان کی ہم کہتے ہیں یہ تو کچھ برائی نہیں، یہ تو عام بات ہے، اس کو آپ اتنے ایکسٹریمسٹ ہیں آپ اس کو برا کہہ رہے ہیں، یہ آپ وہ صحیح نہیں لگ رہا. تو ہم دیکھیں جائزہ لیں کہ ہمارے لیے کہیں برائیاں خوبصورت تو نہیں ہو گئی، کہیں برائیاں وہ تو نہیں چیزیں جس کے اوپر ہم اتراتے ہیں، اپنے گناہوں پہ ہی ہم اتراتے ہوں، اس کا مطلب خوبصورت ہی لگ رہا ہے نا، اسی لیے اترا رہے ہیں، اسی پہ فخر کر رہے ہیں. اور کہیں وہ لوگ جو نیکی کے کام کر رہے ہیں یا نیک راستے پہ چل رہے ہیں وہ ہمیں پاگل لگتے ہیں اور بیکورڈ لگتے ہیں اور بے وقوف لگتے ہیں. اللہ اکبر. اور جو آخرت کے لیے کوشش ہے وہ بھی بیوقوفوں والی کوشش کرتے ہیں. دنیا کی کوششیں بہت مزین ہیں، یہ اتنی خوبصورت لگتی ہیں کہ واہ یہ صحیح چل رہا ہے بھائی، یہ کامیاب ہے. وہ جو آخرت کے لیے کوشش کر رہا ہے وہ تو پاگل ہی لگتا ہے، یہ کیا ان کو دیکھو ذرا. جو آخرت کے لیے کوششیں کر رہا ہے اور بھاگ رہا ہے اس کے لیے نا، وہ بڑا اچھا لگتا ہے، وہ کہتے ہیں یہ صحیح چل رہا ہے بھائی، یہ کیا ہے ہمارا ایمان بالآخرہ پھر. اللہ اکبر. جو اس دنیا کو بنانے کی فکر میں ہے نا اور اس کی ترقیوں میں کھوئے میں اور اسی کو سب سمجھے میں، اس کا مطلب آخرت پر ایمان نہیں ہے. تو بہت ضروری ہے ہم سب یہ چیک کریں، یہ ہمارے لیے ایک ریمائنڈر ہے آج کہ ہم یہ چیک کریں کہ ہمارا آخرت پہ ایمان کتنا ہے، نہیں کم زیادہ کتنا. کیونکہ آگے آ رہا ہے کہ اولئک الذین لہم سوء العذاب، یہی وہ لوگ ہیں جن کے لیے برا عذاب ہے، وہم فی الآخرۃ ہم الاخسرون، آخرت میں سب سے زیادہ خسارے میں ہوں گے. کیوں؟ اس لیے کہ وہ تو اس گاڑی میں بیٹھے ہوئے تھے جس کی ڈائریکشن ہی اور تھی، انہوں نے جنت کے لیے تو کوئی کام ہی نہیں کیا نا، وہ تو دنیا کو ہی جنت سمجھتے تھے، اس گاڑی میں بیٹھ گئے، وہی ان کی منزل تھی. پتہ نہیں منزل پہ پہنچے بھی یا نہیں پہنچے، دنیا میں بھی ضروری نہیں ہر کوئی جو بھاگ رہا ہو اس کو منزل مل ہی جائے، یہ دنیا مل ہی جائے، لیکن آخرت کے لحاظ سے تو خسارے میں ہیں ہی. آپ صلی اللہ علیہ وسلم نے فرمایا نا، مجھے بڑی پیاری یہ حدیث لگتی ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا جو اپنی دنیا کو بناتا ہے نا وہ اپنی آخرت کا کچھ نہ کچھ نقصان ضرور کرتا ہے، اور جو اپنی آخرت کو بناتا ہے وہ اپنی دنیا کا کچھ نہ کچھ نقصان ضرور کرتا ہے. ظاہر ہے جب آپ آخرت کو منا رہے ہو گے کہیں نہ کہیں آپ کی دنیا میں تو کمی آئے گی نا، کہیں گھر کے کاموں میں کمی آئے گی، کہیں آپ کو اپنی جاب سے ہاف ٹائم لینا پڑے گا، کہیں آپ بزنس میں بیٹھے ہوئے ہیں تو وہاں سے تھوڑا آورز نکالنے پڑیں گے. آپ نے اپنی آخرت کے کام بنانے کے لیے اب نماز ہی پڑھنی ہے، آپ کو اٹھنا پڑے گا نا، آپ نے قرآن پڑھنا ہے، آپ نے کچھ سیکھنا ہے، آپ نے کوئی اور نیکی کے کام کرنے ہیں، آپ نے کوئی سوشل ورک کرنا ہے، کسی کی خدمت کرنی ہے، آپ کو نکالنا پڑے گا نا ٹائم، تو اپنی دنیا کا تو نقصان کرنا پڑے گا. اس میں ہی آپ جا کے شاید 10 پیسے کما لیتے، 4 آنے کما لیتے، لیکن آپ نے پریفر کیا کہ میں اپنی آخرت کے لیے کچھ بنا لوں. آپ مسجد بھاگے جا رہے ہیں، آپ جماعت سے نماز پڑھ رہے ہیں مثلا مرد ہیں تو، یا آپ یتیموں مسکینوں کے خیال کے لیے ان کے لیے کوئی کام کر رہے ہیں، تو یہیں سے نکالنا پڑے گا نا ٹائم. آپ یہ قرآن کی کلاس لیتے ہیں، آپ نے اپنے کاموں میں سے ہی ٹائم نکالا ہے نا، تو کچھ نہ کچھ کاموں کا نقصان ہو رہا ہے نا. اسی 2-3 گھنٹے میں شاید آپ $10 پر آور والی جاب لے لیتے، کچھ آپ کے پیسے بن جاتے ہیں، آپ نے نقصان کیا نا تو آپ بیٹھے. تو جو آخرت بنانا چاہتا ہے نا اس کا دنیا کا کچھ نقصان تو ضرور ہوتا ہے، اور جو دنیا بنانے میں لگ جاتا ہے اس کا آخرت کا نقصان ضرور ہوتا ہے. یہ یاد رکھیے گا، یہ ایک سودا ہے. آپ نے کیا کرنا ہے، کہاں کا نقصان آپ افورڈ کر سکتے ہیں یہ بتائیں، کہاں کا، اس دنیا کا یا آخرت کا؟ اگر آخرت کا افورڈ نہیں کر سکتے تو دنیا کا افورڈ کر لیں، कोई बात नहीं, यहाँ पे कोई कमी रह जाती है ना तो इग्नोर कर दे, कोई कोई हर्ज नहीं। कोई कमी रह गई, कोई थोड़ी सी आपके घर की सफाई में कमी रह गई, कोई आज आपने दो डिशों की जगह एक डिश बनाई ली, कोई आज आप शॉपिंग पे नहीं जा सके, कोई आज आप फ़ोन पे बातें नहीं कर सके, कोई आज अपना अपना ये स्टेटस फेसबुक का नहीं देख सके, कोई लोगों की बातें नहीं सुन सके, नहीं जान सके कोई क्या कर रहा है, कोई बात नहीं। यहाँ का नुकसान ले लें, आखरत के नुकसान पे कॉम्प्रोमाइज़ ना करें, क्योंकि वो नुकसान है ना बहुत बड़ा होगा। तो इनके लिए बुरा अजाब है, जैसे कि इनके हाथ खाली होंगे उस दिन, क्योंकि कोई चीज़ भी वो लेकर ही नहीं आया आखरत के लिए, आखरत में ईमान ही नहीं था। और जिसका छोटा थोड़ा सा ही ईमान था वो थोड़ी सी चीज़ें ले आया, वो हम फिल आखरत ही बोला अक्सर हूँ, अक्सर तो वो हैं जिसका ईमान था ही नहीं ना। इन लदीना ला यूमिनूना बिल आखरत, ये बताया वही अक्सर हूँ। एक होता तो नुकसान, एक होता बिल्कुल ही बैंकरप्ट हो जाना, बिल्कुल ही खाली हाथ हो जाना, कुछ भी ना रहना। तो छोटा नहीं है ये नुकसान, बहुत बड़ा नुकसान है। तो वर्क ऑन दिस, मेरा अकीदा है आखरत बहुत स्ट्रांग हो जाए। وَإِنَّكَ لَتُلَقَّى الْقُرْآنَ مِن لَّدُنْ حَكِيمٍ عَلِيمٍ, और बेशक आप अलबत्ता सिखाए जाते हैं कुरान, ये कुरान है जो आप सिखाए जाते हैं, जो आप बताए जाते हैं, जो आप पढ़ाए जाते हैं। तलक्की कहते हैं सिखाया जाना फॉर्मल तरीके से बाकायदा, और किस की तरफ से सिखाया जा रहा है, मिल्ला दुन, पास से किसके, अल्लाह ताला अपनी दो सिफात को यहाँ लेकर आया जो बहुत रेलिवेंट है। मिल्ला दुन्नी भी कहा जा सकता है मेरी तरफ से, मिल्ला दुन्ना भी कहा जाता था हमारी तरफ से, लेकिन अल्लाह ताला ने फरमाया हकीम इन अलीम। याद रखना एक बात ये कुरान पढ़ने से पहले, कि इसकी तालीम में कोई शक ना करना, इसके बताने में इसकी बातों में तुम्हारे दिल में कभी डाउट ना आए कि अच्छा पता नहीं, नहीं ये तो आजकल चल ही नहीं सकता, ये तो आजकल हो ही नहीं सकता, इस तरह हम कैसे रह सकते हैं, ये तो एप्लीकेबल ही नहीं, ये तो प्रैक्टिकल ही नहीं। नहीं, ये हकीम की तरफ से, हकीम जो सबसे ज़्यादा हिकमत वाला, फ़ाइल के वजन पे जिसमें मुबालगा है, यानी वो इतना हिकमत वाला है कि उसकी कोई तदबीर हिकमत से खाली नहीं, उसका कोई काम हिकमत से खाली नहीं, उसका कोई फैसला हिकमत से खाली नहीं, वो तो सबसे ज़्यादा हिकमतों वाला है। उसने जो कुछ कहा है ना यहाँ वो हिकमत से खाली नहीं, ठीक है। और अलीम, उसका इल्म सबसे ज़्यादा है। देखिए इंसानों में तो हर इल्म वाले से ऊपर एक इल्म वाला है, एक के पास इतना इल्म है, उस दूसरा के पास जाते हैं उसके बाद उससे ज़्यादा उसके इसके पास, लेकिन अल्लाह ताला तो सारे इल्म वालों से ऊपर इल्म वाला है। उसने ये कुरान दिया है, ये वो कुरान है जो आपको सिखाया जा रहा है जो अलीम की तरफ से है। कौन सी और किताब इसका मुकाबला कर सकती है, उसका तो कोई ऑथर होगा ना, वो ऑथर भी एक इंसान है ना, और उस इंसान जैसे वो एक बेचारा छोटा सा इंसान कमज़ोर था, उसका इल्म भी कमज़ोर है, उसका इल्म भी महदूद है, लेकिन ये उस हस्ती की तरफ से है जिसका इल्म कामिल है, उसके इल्म में ज़रा भी शक नहीं। देखिए ना लैसा का मिसली ही शय, जब हम कहते हैं अल्लाह ताला जैसा कोई है ही नहीं, तो उसकी हर सिफत जैसा कोई नहीं, उसकी हर सिफत में वो यूनिक है, चाहे उसका इल्म है, चाहे उसकी हिकमत है, चाहे उसका देखना है, चाहे उसका खबर रखना, चाहे उसका सुनना, कोई भी उसकी सिफत उठा ले, उसमें वो अल्टीमेट में कमाल पे है, वो यानी उसके मुकाबले में कोई नहीं, उसके करीब करीब भी कोई नहीं पहुंच सकता। और उसका इल्म कैसा है, ओ भाई मैं तो इंसान तो उसके इल्म की कोई मिसाल ही नहीं दे सकता, क्योंकि लैसा का मिसली शय, जो उसके पास इल्म है ना वो बिल्कुल डिफरेंट है जो इंसानों के पास इल्म है। हम ये नहीं कह सकते मैं पीछे मुड़ के नहीं देख सकती, अल्लाह ताला तो ये भी देख सकता है, ये मीन हमारे, ये हमारी बच्चों वाली बातें हैं, ये हमारी छोटी लेवल की बातें हैं, वो हम तो समझ ही नहीं सकते जो उसका इल्म है। ये तो यानी मेरे आप जैसे उनको समझाने के लिए, भाई अल्लाह ताला हर चीज़ को देख सकता है, उसको इसका भी इल्म है, समंदर के नीचे चीज़ है उसका भी इल्म है, ये मेरी बातें आपकी बातें हो सकती, लेकिन यकीन करें हम उसके इल्म को पहुंच ही नहीं सकते। आप इसकी मिसाल ऐसे देखें ना, मूसा अलैहिस्सलाम ने क्या फरमाया, मैं इल्म वाला हूँ, फिर आगे गए खिज़र अलैहिस्सलाम के पास, कौन सा इल्म था जिसका मूसा अलैहिस्सलाम को पता भी नहीं था कि ये भी कोई इल्म होता है। एक बच्चा मार रहे हैं, एक दीवार को खड़ी कर रहे हैं, ایک کشتی کو توڑنا ہے. وہ جو علم تھا نا وہ خضر علیہ السلام کے پاس تھا, وہ موسیٰ علیہ السلام کو اس کی الف بے بھی نہیں پتا تھی کہ یہ بھی کوئی علم ہوتا ہے. تو اس طرح جو میرا اور آپ کا علم ہے نا وہ ایک تو ہے بھی بہت تھوڑا, دوسرا ایک پرٹیکولر چیز کا علم ہے, چھوٹا موٹا بھی ہے. دیکھو جو ہم نے چیزیں دیکھ لی ان کے تھوڑے 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 کہیں علم ہے, یہ درخت ہے, یہ پتے ہیں, یہ اچھا یہ ہے, یہ کھانے کی چیز ہے, یہ پانی ہے, اسے پیاس بجھتی, یعنی تھوڑا ہمارا یہ ہماری باڈی ہے اس کے اندر تو کچھ آرگنس کا ہمیں تھوڑا بہت علم انسانوں نے حاصل کر دیا, کچھ سائنس کا تھوڑا بہت علم. بس یہ انسان جو ہے اس کا علم بھی بہت ہی محدود, بہت ہی لنگڑا لولا سا علم ہے. لیکن اللہ تعالیٰ کا علم اس کی نوعیت ہی کچھ اور ہے کہ جب خضر علیہ السلام نے جب وہ چڑیا کے چونچ میں جو پانی تھا اس کو سے مثال دے کے فرمایا یہ میرا اور تمہارا اور ساری جہانوں کا علم ہے, اور یہ جو سمندر ہے یہ اللہ کا علم ہے. یعنی ایک سمجھانے کے لیے انہوں نے بات بتائی. اللہ تعالیٰ جیسے اس کی کوئی مثال نہیں دی جا سکتی اس کی ذات کی, اس کی حکمت اور اس کے علم کے لیے بھی نہیں مثال دی جا سکتی. کیا ہم کمپیئر کرتے ہیں اس قرآن کو دوسری کتابوں کے ساتھ؟ کمپیریزن ہو سکتا ہے کیا؟ وہ جو لنگڑے لولے علم کے ساتھ لکھی گئی کتابیں, جو چھوٹا سا محدود علم انسان کے ساتھ, اس کے ساتھ اس نے چار لفظ لکھ دیے, ہم کیا وہ اس کو مقابلہ کریں اس کو قرآن کے ساتھ؟ کوئی مقابلہ ہو ہی نہیں سکتا. اسی لیے کسی علم کا مقابلہ قرآن کے ساتھ نہیں ہم کر سکتے, جیسے اللہ تعالیٰ کی ذات کا کسی کے ساتھ نہیں کر سکتے, اسی طرح اس کے کلام کا بھی کسی کے کلام کے ساتھ نہیں کر سکتے, اس کے علم کا بھی کسی کے علم کے ساتھ نہیں کر سکتے. جیسے اللہ تعالیٰ اپنی مخلوق کے مقابلے میں ہے نا, اسی طرح اس کا علم بھی اس کی مخلوق کے علم کے مقابلے میں. آپ رکھ کے دیکھیں کیا اللہ کی ذات کو کمپیئر کر سکتے ہیں مخلوق میں کسی کے ساتھ؟ تو اس کے علم کو کیسے کر سکتے, اس کی حکمتوں کو کیسے کر سکتے؟ پھر کیسے ہم کس زبان کے ساتھ کوسچن کرتے ہیں اللہ تعالیٰ کے فیصلوں کو اور اس کے حکموں کو اور اس کی باتوں کو؟ جب ہم قرآن کی کسی آیت کے اوپر آبجیکشن لے کر آتے ہیں, کس منہ سے لے کر آتے ہیں؟ دیکھا بھی ہے یہ کس کی طرف سے؟ یہ حکیم اور علیم کی طرف سے. اس چیز کا روب ہمارے دل میں پہلے پیدا ہونا چاہیے, پھر اس قرآن کی طرف آؤ, تب آپ کو ہدایت ملے گی. اگر اس چیز کا روب ہی نہیں ہے دل کے اندر, یہ ہے کون, یہ کیا چیز ہے جو میں پڑھنے جا رہی ہوں, یہ کس کی طرف سے ہے جو حکیم اور علیم ہے؟ اللہ تعالیٰ رحمان و رحیم نے یہاں پہ لے کر آیا, اللہ تعالیٰ سمیع اور بصیر نے یہاں پہ لے کر آیا, حکیم اور علیم ہی کیوں؟ کیونکہ یہیں پہ تو ڈاؤٹ ہوتا ہے نا, علم تو علم یہ ہے تو کوئی اور بھی علم ہے تو وہ بھی تو علم ہے, ایسا علم کسی اور کے پاس نہیں. پھر انسان کہتا ہے یہ کیا بات ہوئی, یہ تو سمجھ ہی نہیں آ رہی, یہ تو مجھے نہیں سمجھ آتی کہ یہ کیسے ہوگا کیسے, اور یہ تو اس میں نعوذ باللہ یہ کیا ناانصافی کی بات ہو گئی, عورت کو آدھا شیئر وراثت میں مرد کو پورا, تو یہ کیا بات ہوئی؟ اور تمہیں پتہ بھی ہے یہ کس کی طرف سے؟ پردے کی آیات آ گئیں, یہ کیا بات ہوئی اس کے سامنے پردہ کرنا اور اس کے سامنے نہیں, اور یہ محرم اور یہ نامحرم, ہمارے لیے تو ساری دنیا ہی محرم ہے, ہم نے تو ساروں کو ہی محرم بنا لیا. تمہیں پتہ ہے یہ کس نے بتایا تمہیں؟ تمہیں پتہ ہے یہ قرآن کس کی طرف سے؟ حکیم اور علیم کی طرف سے. پہلے صرف اتنی سی بات کے اوپر غور کر لیں, صرف اتنے سے ٹکڑے کے اوپر یقین کر لینا, پھر قرآن کو پڑھیں. اور اگر اس بات کی سمجھ نہیں آئی نا تو قرآن 100 دفعہ بھی آپ پڑھ لیں گے, آپ اس قرآن سے کچھ حاصل نہیں کر سکیں گے, کیونکہ آپ کو یہ یقین نہیں ہے کہ یہ حکیم اور علیم کی طرف سے ہے. تو پہلے اس کا علم ضروری ہے, پہلے اس کے اوپر یقین ضروری ہے. جب یہ یقین آ جائے گا, اب شرح صدر کے ساتھ آپ قرآن پڑھیں گے تو آپ دیکھیے گا کیسے عمل نہیں بدلتا. اللہ اکبر. تو ہم نے اس قرآن کی بھی قدر نہیں کی, کیونکہ ہمیں پتہ ہی نہیں کہ یہ کس ہستی کی طرف سے, یہ ہم سے بات کون کر رہا ہے, کیونکہ یہ قرآن کنورسیشن ہے. یہ قرآن ایسے ہی جیسے کسی آتھر نے کوئی کتاب لکھتی ویسے نہیں ہے, کنورسیشن. اللہ تعالیٰ مخاطب ہے ہمارے ساتھ, انسانوں کے ساتھ, پوری انسانیت کے ساتھ, ایمان والوں کے ساتھ, جگہ جگہ آپ کو خطاب کیا گیا. دیکھو تو صحیح اللہ تعالیٰ کون سی ہستی ہے جو آپ کے ساتھ خطاب کر رہی ہے. آپ دیکھیں, آپ کو پتہ چلے, آپ کو بتایا جائے کہ فلاں بچے کا فون آیا تو آپ کہتے ہیں اچھا اچھا اس کو بعد میں کال کر لیں. آپ کو بتایا جائے کہ آپ کے مثلاً کوئی باس کا فون آیا تو آپ کھڑے ہو جائیں گے. آپ کو بتایا جائے کہ وہ اس امریکہ کے صدر کا فون آیا तो आप तो वहीं कांप जाएंगे और आप कांपते हुए हाथों से फोन पकड़ेंगे, आपकी आवाज थर्रा रही होगी और आप फौरन बात सुनेंगे। आप ये नहीं कहेंगे उसको को बाद में कर ले, अभी मेरे पास टाइम नहीं है जी, उसको अभी नहीं, मैं फारिग हूं। आप कभी ये नहीं कहेंगे, आप भागेंगे, आप फौरन फोन पकड़ेंगे, आप गौर से बात सुनेंगे। क्या चीज है जो बदली है? मुखातिब, किसने खिताब किया, किसने बात की, कौन है जो दूसरे एंड पे है? लेकिन आज मेरे लिए साइंस की किताब भी अहम, जो एक इंसान बोल रहा है, मेरे लिए मैथ भी अहम है, मेरे लिए ये नहीं मैं कह रही कि कोई और इल्म ना हासिल करे, ज़रूर हासिल करें, आगे इल्म की ही आपको बात पता भी चलेगी कितना अहम, लेकिन कुरान के मुकाबले में उनको मत लेकर आए। मेरे लिए कोई कुछ कहता है, आज का साइंसदान कुछ कह दे, वो कानून बनाने वाले आज के ये कह दें, पुलिस ये कह दें यहाँ से नहीं गुजरना, या आपके को जो फैशन वालों को आप समझते हैं कि ये बहुत बड़े सेलिब्रिटी हैं, वो कह दें कि आज से ये कपड़े पहनो, वो कह दें कि ये रंग पहना करो, कोई खिलाड़ी कह दे, सारों की बातें हमारे लिए अहम है। एक अल्लाह की बात के लिए हम कह देते मेरे पास टाइम नहीं, कभी उस वक्त आना जब बच्चे बड़े हो जाएंगे तब मैं बात सुनूंगी, क्योंकि आपके लिए वो हस्ती अहम नहीं है। गौर करें इस बात को जो मैं कह रही हूँ, वो हस्ती अहम नहीं है जिसका ये कलाम, आपके दिल में उसकी अजमत का एहसास नहीं है, इसलिए आप ये कहते हैं, इसलिए आप इसको पीछे करते हैं बाकी हर काम आगे। आपको आपका बॉस कह दे तो आप खड़े हो जाएंगे, लेकिन आपके लिए अल्लाह ताला की बात अहम नहीं है, उसके लिए टाइम नहीं। बच्चे ही कोई फरमाइश कर दें तो वह भी अहम है, हर चीज़ अहम हो गई। हकीम और अलीम का कलाम अहम नहीं है? तो जिसके दिल में जितनी कदरों मंजिल अल्लाह ताला की होगी, उतना ही उसका कलाम उसके लिए कदरों मंजिलत वाला होगा। अब आगे आ रही है बात मूसा अलैहिस्सलाम की, हम पहले भी ये जिक्र पढ़ चुके हैं इसलिए हम इससे तेज़ी से भी गुजर सकते हैं। तो जब कहा मूसा अलैहिस्सलाम से, ये कब की बात हो रही है? मूसा अलैहिस्सलाम जो है ना, इनका जिक्र कुरान पाक में तकरीबन 550 से ज़्यादा आयतें हैं मूसा अलैहिस्सलाम के बारे में, ठीक है। ये वाला जो पोर्शन है जो आज हम पढ़ेंगे, ये उनका मदियन से जो वापसी का सफ़र है उसका पोर्शन है जिसमें उनको नबुवत मिली, और इसमें उनको जो रास्ते में पेश आया वो वाकया यहाँ पे बयान हो रहा है 7-14 आयत तक। इस काला मूसा अली अहली इन्नी आनस्तु नारा, जब मूसा अलैहिस्सलाम ने अपनी फैमिली से क्या फरमाया था, जब मैंने आपको बताया इज़ आ जाता है तो याद करो, जैसे आप क्या कहते हैं याद करो वो बात जब ऐसे हुआ था, याद है तुम्हें ये ऐसा होता था, तो अल्लाह ताला अपने नबी सल्लल्लाहु अलैहि वसल्लम को उस वक्त में जो नबुवत के दौर में मिड टाइम था और मुखालफत थी, उस वक्त याद दिला रहा है, देखो मूसा अलैहिस्सलाम को याद करें आप ए नबी। जब वो अपने घर वालों के साथ निकले थे मदीन से तो रात अंधेरी थी और सर्दी भी थी, तो अपने घर वालों से कहते हैं मैंने एक आग देखी है। कहा जाता है इनकी बीवी थी, शायद एक खादिम भी साथ था। सआती को मिन हाबी खबरें, मैं लेकर आता हूँ तुम्हारे पास उसमें से कोई ख़बर, यानी मैं जाता हूँ, मैं वहाँ से कोई रास्ते का पता लेकर आता हूँ, और फिर औ आती कुम्बी शहाबिन कबस लालकुम तस्तौलून, या मैं लाता हूँ एक आग का शोला अंगारा ताकि तुम ताप सको। अब इससे पता चलता है एक हस्बैंड की भी रिस्पॉन्सिबिलिटी, एक घर के सरबराह की, एक फैमिली के सरबराह की, कि वो है जो रिस्पॉन्सिबल है अपने घर वालों की ज़रूरियात का और उनको आराम पहुँचाने का, उनकी सारी जो भी उनकी मतलब नीड्स हैं, जो भी उनके ख्याल रखना है वो उसकी ज़िम्मेदारी है, उसके ऊपर अल्लाह ताला ने ये ज़िम्मेदारी, उन्होंने बीवी से नहीं कहा कि जाओ जाके लेकर आओ वहाँ से, मैं यहाँ पे आराम कर रहा हूँ, मैं भी बड़ा थक गया हूँ, ठीक है। तो इससे हमें ये एटिकेट्स भी पता चलते हैं। तो वो अब कह रहे हैं कि मैं जाता हूँ और मैं लेकर आता हूँ। अब लेने गए थे आग, ले गए, मिल गई नबूवत, फलम्मा जाअ, फिर जब वो आए उसके पास, कहा जाता है उन्होंने दूर एक आग देखी थी और उस डायरेक्शन में वो चल पड़े थे। तो जब उन्होंने देखा उसको, उसके पास गए, यानी हा की ज़मीर किस तरफ जा रही है, आग की तरफ, तो कि जब आग के पास गए, नू दिया,
वो पुकारे गए, उनको निदा दी गई, अंबूरी का मन फिनार के बाबर बरकत दिया गया, वो जो आग में है, आग में है वो बरकत दिया गया। कौन है आग में, इसकी बहुत सारी इंटरप्रिटेशंस उलमा ने की हैं, और बाज़ जगह पे ये कहता है कि इससे मुराद मूसा अलैह सलाम है, व मन हौलहा, और हौल से मुराद फरिश्ते हैं। बाज़ जगह पे आता है कि मन फिन्नार का मुराद आग है, सॉरी फरिश्ते हैं, और हौला से मुराद वो जगह है जो अर्ज़े शाम है, शाम की ज़मीन है। तो डिफरेंट इसके अंदर मुराद ली गई हैं। बाज़ ने कहा मलाइका मुराद हैं और इर्द गिर्द मुराद है मलाइका के, ठीक है। तो यानी बाज़ ने कहा इससे मुराद ये है कि मन खुद अल्लाह ताला है और हौला इर्द गिर्द फरिश्ते हैं। तो मूसा अलैहि सलाम दूर से तो उनको आग नज़र आ रही थी, लेकिन जब वो वहाँ पहुँचे हैं तो वहाँ देखा कि दरख्त हरा भरा है, शोले बुलंद हो रहे हैं। ये नूर था जो दरख्त से निकल रहा था और आसमानों तक जा रहा था। तो सोचे ना ज़रा, अंधेरी रात है और दूर आग नज़र आ रही है, वो वहाँ पहुँच के आग ना किसी चीज़ को जला रही है ना कुछ है वहाँ पर, और आवाज़ वहाँ से आती है, तो मूसा अलैहि सलाम को के लिए कितनी एक बड़ी बात है कि कोई कह रहा है, पुकार रहा है वहाँ पे। व सुभान अल्लाह रब्बिल आलमीन, और पाक है अल्लाह जो रब है तमाम जहानों का। अब ये क्यों कहा गया यहाँ पे, इसलिए कि कोई ये ना समझे कि पता नहीं वो अल्लाह ताला क्या, अस्तग़फिरुल्लाह नऊज़ुबिल्लाह, अल्लाह ताला कोई हलूल कर गया दरख्त में, क्योंकि आगे जो बात आ रही है उसे कोई ये ना समझ लें, ये ना समझे कोई कि पता नहीं अल्लाह ताला यहाँ पर मौजूद हो गया था, नीचे उतर आया था, या ऐसे ये ना कोई समझे, बल्कि वो तो पाक है ऐसी चीज़ों से, रब है जहानों का, वो सब कुछ कर सकता है। वो अर्श पे हो और वो ज़मीन पे किसी से बात कर ले तो मुमकिन है, कौन सी ऐसी, ये तो कोई बड़ी बात ही नहीं। अब बूरी का ये लफ्ज़ आपने पहले नहीं पढ़ा, आज पढ़ा, ये बरकत से ही है, ये कलमा सलाम के तौर पे है, यानी सलामती की दुआ है। वो पुकारे गए, किसने पुकारा ये यहाँ पे मेंशन नहीं है। अब सोचें कि एक पुकार आ रही है अंधेरी रात में, सारा माहौल उस पुकार से गूंज रहा है, अब ऐसे में कितना बड़ा एजाज़ है मूसा अलैहि सलाम के लिए। इमेजिन करें कि कोई कहे या मूसा इन्नहु अनल्लाहुल अज़ीज़ुल हकीम, सुभान अल्लाह, अल्लाहु अकबर। बाकी इंसानों को तो जो खुशकिस्मत होंगे, अब खुशकिस्मती का भी अपना अपना मयार है ना, किसी की डिक्शनरी में खुशकिस्मती वो है कि इम्तिहान में पास हो गया, बड़ा खुशकिस्मत है। किसी की खुशकिस्मती है कि उसकी अच्छी जगह शादी हो गई, किसी की खुशकिस्मती है कि बड़ी लॉटरी उसकी निकल आई कहीं, लेकिन खुशकिस्मत हुआ जिसको उस दिन अल्लाह का दीदार हो जाए और अल्लाह ताला उसको पुकार के कहे ए फलां तेरा क्या हाल है। ये वो जन्नती होंगे जिनको ये सआदत मिलेगी, जिनके लिए कितनी बड़ी खुशकिस्मती होगी कि अल्लाह ताला उनको पुकार के, उनका नाम लेके और फिर उनसे बात करे इंडिविजुअली, एवरीबडी जो भी वहाँ पर उस मैदान में होगा अल्लाह ताला के दीदार के लिए, जो भी वहाँ पे होगा यानी जन्नती सारी, सुभान अल्लाह। तो अल्लाह ताला एक एक को नाम लेके कहेगा, उसका हाल पूछेगा, क्या हाल है तुम्हारा, और फिर अल्लाह ताला एक एक का नाम लेके कहेगा कि याद है उस वक़्त का, याद है उस वक़्त ऐसा तुमने किया था से, यानी बातचीत अल्लाह ताला कन्वर्सेट करेगा। लेकिन मूसा अलैहिस्सलाम वो खुशकिस्मत इंसान है जिनके साथ अल्लाह ताला ने इस ज़मीन पे होते हुए बात की, कलाम किया। जन्नती तो अल्लाह ताला को देखेंगे भी और बात भी करेंगे, हाँ मूसा अलैहिस्सलाम देख नहीं सके। अब देखें यहाँ पे ये मतलब नहीं है कि अल्लाह ताला था वो, वरना तो देखे ना इस चीज़ का सवाल ही ना पैदा होता कि मूसा अलैहिस्सलाम कहते हैं अल्लाह ताला मैंने तुझे देखना है। आपको पता है ये तो आप सबको पता है ना, बात की बात है। जब मूसा अलैहिस्सलाम एक दफ़ा अल्लाह ताला से कलाम करने गए तो फरमाया अल्लाह मुझे बड़ा शौक है मैं तुझे देखूँ,
تو پھر دیکھ تو نہیں سکے کتھے نا. تو اگر یہ جو نور تھا یہ اللہ تعالیٰ کا تھا, اس کی تجلی تھی, تو پھر تو اس کو دیکھ لیا تھا. تو ایسی بات نہیں ہے. من پھر نار سے مطلب ہے اللہ کا نور, یعنی جو اللہ تعالیٰ کا نور کی جو اس کی حجاب کا نور, اللہ تعالیٰ کی ذات بھی نور ہے اور اس کا حجاب بھی نور ہے, تو وہ اس میں سے اللہ تعالیٰ نے کچھ ظاہر کیا ہو. کیونکہ مسلم کی حدیث آتی ہے کہ اللہ تعالیٰ سوتا نہیں ہے, نہ اس کے لائق ہے سونا. میں نے کبھی بھی نہیں وہ سویا. سوچیں سبحان اللہ, وہ کیسی ذات ہے اللہ. یہ جن کو پکارتے ہیں پتہ نہیں بیچارے کدھر بھٹکتے پھر رہے ہیں, کیسی غلیظ چیزوں کو پکار رہے ہیں, یا اپنے جیسے انسانوں کو, پیشاب اور پخانے والے انسانوں کو پکار رہے ہیں, یا مٹی میں رل جانے والے انسانوں کو پکار رہے ہیں, یا کوئی کسی کو پکارنے لگے. کتنے پاگل ہیں. اللہ تعالیٰ تو سوتا ہی نہیں ہے, اس کے لائق ہی نہیں سونا. صرف اتنی سی بات آپ سوچ لیں, تو کون ہے جو اس کرائٹیریا پہ پورا اتر سکے؟ ساری جتنے بھی جاندار ہیں ان میں سے دیکھ لیں, کون ہے جو سوتا ہی نہ ہو؟ اور پھر وہ ترازو کو بلند کرتا ہے اور نیچے کرتا ہے. دن کے اعمال رات کے عملوں سے پہلے اس کی طرف چلے جاتے ہیں, اٹھ جاتے ہیں. رات کے عمل دن کے عملوں سے پہلے اس کی طرف اٹھ جاتے ہیں. اور یہ والی بات, یہ والا حصہ میں آپ کو سنانا چاہتی ہوں, اللہ تعالیٰ کا حجاب جو ہے وہ نور ہے. سبحان اللہ, حجاب نور ہے. کیوں اس نے حجاب پہنا بھائی؟ کیوں اس کے سامنے حجاب ہے؟ وہ اس لیے کہ آگے حدیث میں آتا ہے, وہ اگر اس حجاب کو کھول دے تو اس کی ذات کی جو تجلی ہے وہ ہر اس چیز کو جلا ڈالے, جلا کے راکھ کر دے جو بھی اس کی نگاہ کے سامنے. اور اللہ تعالیٰ کی نگاہ کے سامنے کون سی چیز نہیں ہے؟ ہر چیز ہے. تو اس کی تو مہربانی ہے اپنی مخلوق کے اوپر کہ وہ اس نے, اس کی آگے حجاب ہے اور اس کا حجاب بھی نور ہے. تو ہو سکتا ہے اس میں سے کوئی, لیکن ہم یہ نہیں کہہ سکتے کہ اللہ تعالیٰ اس درخت میں آیا یا استغفر اللہ. ہم ایسی کوئی باتیں ہیں تو ویری کیئرفلی ہمیں اس چیز کو سمجھنا ہے کہ من پھر نار, اس میں ہم جب کہتے ہیں کہ اللہ کا نور, تو وہ مطلب کیا ہے؟ ٹھیک ہے, وہ اللہ تعالیٰ کی تجلی نہیں ہے, اس کی حجاب کا نور ہو سکتا ہے, یہ کہہ سکتے ہیں, یا کس طرح ہے وہ ہم نہیں جانتے. اللہ اکبر. تو یہ شرف موسیٰ علیہ السلام کو ملا کہ اللہ تعالیٰ نے فرمایا میں اللہ ہوں, اور موسیٰ علیہ السلام کو ایک لمحے کے لیے بھی شبہ نہیں ہوا کہ پتہ نہیں اللہ تعالیٰ بھی ہے یا نہیں. میں العزیز ہوں, الحکیم ہوں. اللہ اکبر. وَأَلْقِ عَصَاكَ, اے موسیٰ اپنا عصا پھینک دے. فلما رآہا, تو جب اس نے دیکھا اس کو, تہتزو, کہ وہ حرکت کر رہا ہے. وہ عصا جو ہے نا وہ حرکت کرنے لگا, کأنہ جانن, جیسے کہ وہ پتلا سانپ ہے. اور اس کو ثعبان بھی کہا ہے, حیہ بھی کہا ہے. تو وہ ثعبان تو ازدہا ہوتا ہے نا, پائتھون, اور جان وہ والا سانپ ہوتا ہے جو پھرتیلا ہوتا ہے, تیزی سے حرکت کرتا ہے. واللہ مدبرہ, تو وہ موسیٰ علیہ السلام نہ صرف منہ موڑ لیا بلکہ پیٹھ پھیرتے ہوئے بھی بھاگے. پیٹ ایسی پھیری کہ مڑ کے بھی نہیں دیکھا. ولم یعقب, اور پیچھے مڑ کے بھی نہیں دیکھا. یا موسیٰ لا تخاف, اے موسیٰ ڈرو نہیں. انی لا یخاف لدی المرسلون, اللہ تعالیٰ نے فرمایا موسیٰ میری جناب میں ڈرا نہیں کرتے پیغمبر. یعنی اس سے تو یہاں پہ ہی پتہ چل گیا کہ اب آپ پیغمبر ہیں, آپ بھی اللہ کے رسول ہیں. سبحان اللہ, اللہ اکبر. اللہ تعالیٰ جس کو چاہے چن لے. ویسے تو انسان کو ہمیشہ اللہ تعالیٰ سے ڈرتے رہنا چاہیے, لیکن جو جس کے ساتھ اللہ ہو گیا تو پھر فرمایا میری جناب میں تو رسول ڈرا نہیں کرتے. جب آپ صلی اللہ علیہ وسلم کے پاس جبرائیل علیہ السلام بھی پہلی دفعہ آئے تھے تو کیا کیا فیت ہو گئی تھی. تو یہ بھی پتہ چلتا ہے یہاں سے کہ ایک طبعی خوف ہوتا ہے نا, جیسے کوئی چیز کا خوف ہے, آگ کا, آگ سے میرا ہاتھ نہ جل جائے, یا کرنٹ لگنے کا, یا اس طرح کی کوئی چیز, سانپ وغیرہ کا. تو کوئی اس کے اندر یہ نہیں ہے کہ یہ ڈر جو ہے یہ کوئی بری ایک بات ہو گئی, یا ایک پتہ نہیں اب تمہارے اندر اللہ کا ڈر نہیں ہے کیا جو تم ڈر رہے ہو سانپ سے یا کچھ. یہ طبعی خوف ہے, انسان کی نیچر میں ہے. تو اللہ تعالیٰ نے بتا دیا کہ اے موسیٰ یہ ڈر کا مقام نہیں ہے, میرے پاس رسول ڈرتے نہیں ہیں. سبحان اللہ, یعنی آپ ڈرے نہیں.
اور الا من ظلم، سوائے اس کے جس نے ظلم کیا، وہ ڈرے، ان کو ڈرنا چاہیے جو کوئی ظلم کرتے ہیں، کوئی گناہ کا کام کرتے ہیں، ان کو ضرور ڈرنا چاہیے، آپ نہ ڈریں۔ تو دیکھیں نا، اللہ تعالیٰ کی ناراضگی سے تو ہمیشہ ہی ڈرنا چاہیے، مگر جب اللہ تعالیٰ کے پاس پہنچ گئے تو ڈرنے کی بات نہیں، اس لیے کہ اللہ تعالیٰ اپنے قریب کرتا ہی اس کو ہے جس سے وہ محبت کرتا ہے۔ ہاں ظالم کو ڈرنا چاہیے، وہ کہ میں اللہ تعالیٰ کے سامنے کیسے کھڑا ہوں گا، میں نے اتنے گناہ کیے ہیں، لیکن فرمایا ظالم کے لیے بھی خوشخبری دیکھ لیں، اگر گناہ کر بھی چکے ہیں نا، قصور ہو بھی گئے ہیں، لیکن فرمایا الا من ظلم ثم بدل حسنا بعد سوء فانی غفور رحیم، اگر کسی نے ظلم کی بھی کیا لیکن پھر اس کے بعد اس نے اگر اپنی ظلم کو نیکی سے بدل لیا، یعنی اس کے بعد نیکیاں کر لیں، بعد سوء ان برائی کے بعد توبہ کر لی اور اپنی نیکی کے بعد اپنے گناہ کے بعد نیکی کر لی، تو پھر وہ مجھے غفور رحیم پائے گا۔ من یعمل سوءا او یذنب نفسہ ثم یستغفر اللہ یجد اللہ غفور رحیم، جو کوئی برائی کر لے، جو کوئی برائی کرے اور اس کے بعد اس برائی کے بعد پھر وہ اللہ تعالیٰ سے توبہ کر لے، تو اللہ تعالیٰ کو غفور الرحیم پائے گا، اپنے اوپر ظلم کرے یا کوئی گناہ کر لے۔ تو دیکھیں سبحان اللہ کہ اللہ تعالیٰ نے ایک ہنٹ بھی موسیٰ علیہ السلام کو کرا دیا کہ موسیٰ علیہ السلام اگر دل میں ڈر رہے ہوں، ان کے دل میں ہو سکتا ہے یہ خیال آئے کہ ہائے میرے سے تو ایک ظلم ہو گیا تھا، جو خود ہی اس کو ظلم کہتے ہیں، حالانکہ وہ تو یہ ان کی عاجزی تھی کہ اس کو ظلم کہا کہ میرے سے یہ آدمی قتل ہو گیا، حالانکہ وہ تو ایک خطا تھی، وہ مکہ تو یہ نہیں ہوتی چیز، کسی کو مارنے کے لیے تو نہیں ہوتا مکہ، تو انہوں نے تو مکہ ہی مارا تھا، لیکن کہتے ہیں ربی انی ظلمت نفسی، اللہ میں نے اپنے نفس پہ ظلم کیا، لیکن اللہ تعالیٰ نے یہ ہنٹ کرا دیا، فرمایا نہیں کہ آپ نے کچھ کیا ہے، یہ ہنٹ کرا دیا کہ کس نے اپنے آپ پہ ظلم بھی کر لیا ہو نا، پھر اس کے بعد نیکیاں کر لی ہوں تو اللہ تعالیٰ کو غفور رحیم پائے گا۔ اور اس میں ہم سب کے لیے، ایک سب صرف موسیٰ علیہ السلام کے لیے نہیں، ایک جنرل رول، ایک جنرل اللہ تعالیٰ نے اپنا ایک اصول بتا دیا کہ کسی سے بھی غلطی ہو جائے، قصور ہو جائے نا، لیکن اس کے بعد اس کو احساس ہو جائے کہ میں نے غلط کیا ہے، اس کے بعد وہ ڈر جائے کہ نہیں یہ مجھے نہیں کرنا چاہیے تھا، پھر اس کے بعد وہ توبہ کر لے اور پھر اپنے اس گناہ کو مٹانے کے لیے نیکیوں میں دوڑ لگائے، جیسے پہلے گناہ میں دوڑ لگائی تھی نا اس نے، اسی طرح نیکیوں میں دوڑ لگانا شروع کر دے۔ دیکھیں نا، آپ کوئی چیز گندی ہوتی ہے تو آپ اس کو کیا کرتے، صاف کرنے کے لیے کھرچ کھرچ کے صاف کرتے، جتنی زیادہ گندی ہوتی ہے اتنا ہی کھرچنا پڑتا ہے، جتنا گناہ اتنی نیکی کر لے اس کے بعد، تو اللہ تعالیٰ غفور رحیم ہے۔ اس سے پتہ چلا کہ نیکی کرنا بھی ضروری ہے، جب غلطیاں ہو جائیں تو اس کے بعد ان کو مٹانے کے لیے صفائی کرنا، نیکی کرنا ضروری ہے، وہ دھو دے گی اس برائی کو، سمجھ آئی؟ لیکن اگر انسان میں کبھی یہ گلٹی نہ آئے کہ میں نے کوئی برائی کی ہے، اگر انسان کبھی سمجھے ہی نہ کہ میں کچھ غلط کرتا ہوں، تو وہ کیا اب مٹائے گا، کس پہ توبہ کرے گا؟ تو پہلے تو یہ ریئلائزیشن ہونی چاہیے کہ مجھ سے غلطی ہوئی ہے، جیسے ہمارے باپ نے کہا تھا ربنا ظلمنا انفسنا، اللہ میں نے ظلم کیا ہے اپنے نفس پہ، ایک غلطی ہوئی تھی، کتنی غلطیاں کر دی تھی انہوں نے، ایک صرف ہوئی تھی نا، پھر بھی دیکھیں کتنا احساس تھا، ہم نے ظلم کیا اپنی جان پر، تو انسان یہ سمجھے کہ میں نے قصور کیا ہے، پھر اس کو نیکی کے ساتھ دھوئے، پھر نیکیوں میں لگ جائیں۔ اگر آپ یہ کہتے ہیں کہ مجھے بڑا پچھتاوا ہے کہ میں اتنی دیر سے قرآن کی طرف کیوں آئی، یہ تو میں پہلے آ جانا چاہیے تھا، اتنا عرصہ گزر گیا، تو اب اتنی تیزی سے دوڑ لگائیں نا تاکہ وہ ساری کمپنسیشن ہو جائے، وہ جو سارا ٹائم ادھر ادھر گزرا اس کا ازالہ ہو جائے، اس کی کمپنسیشن آپ اسی طرح کر سکتے ہیں کہ اب آپ اور تیز نیکی میں دوڑ لگائیں، اب سستی نہ کریں، اب آپ جتنی سپیڈ چاہیے تھی اس سے بھی زیادہ دوڑیں، کیونکہ وہ وقت ضائع ہو گیا نا، اب اس کی کمپنسیشن اسی طرح ہو سکتی ہے نا۔ وہ ادخل یدک فی جیبک، اور داخل کر دے اپنا ہاتھ اپنے گریبان میں، جیب اس کو کہتے ہیں جو چیسٹ کے اوپر جیب ہوتی ہے نا، تو اس کو ہم بھی پاکٹ جیب کہتے ہیں، اردو میں بھی تو جیب کہتے ہیں، تو اسی لیے اپنے گریبان میں ہاتھ ڈال، یعنی اپنے یہ بغل میں،
تخرج بيضاء من غير سوء, یہ نکلے گا چمکتا ہوا سفید, ایسے بغیر کسی تکلیف کے. یعنی ایسے نہیں ہوگا کہ وہ برس کی مرض ہے. آپ کو پتا ہے برس کا مرض جو ہوتا ہے اس کے اندر کیا ہوتا ہے, پھر وہ اس کی وجہ سے ہاتھ مطلب سفید تو ہوتا ہے لیکن وہ ایک بیماری والا ہوتا ہے. تو انہوں نے بائبل کے اندر ان کے یہ لکھا ہوا کہ جو ہے نا ان کا نا برس سے تھا, حالانکہ برس سے نہیں تھا بلکہ وہ اللہ تعالیٰ نے یہاں پہ قرآن میں اس کی تصدیق کر دی کہ وہ بغیر کسی کی تکلیف کے تھا. فی تسع آیات الی فرعون و قومی, یعنی نو نشانیوں میں فرعون کی طرف اور اس کی قوم کی طرف. یعنی آپ جائیں نو نشانیاں یہ لے کے, دو تو یہ ہم دیں گے آپ کو نو نشانیاں فرعون کی طرف لے جانے کے لیے اور اس کی قوم کی طرف. انہ قین و قوم فاسقین, وہ بہت نافرمان لوگ ہیں. اللہ اکبر. تو یہ اللہ تعالیٰ نے ٹاسک دیا موسیٰ علیہ السلام کو. اور فسق کیا ہوتا ہے؟ فسق ہوتا ہے اطاعت سے نکل جانا, اس کو کہتے ہیں فاسق, جو اطاعت سے نکلا ہوا ہو. تو کوئی تھوڑا فاسق بھی ہو سکتا, چھوٹا فاسق بھی ہو سکتا اور بڑا بھی ہو سکتا ہے. جو تھوڑی اطاعت سے نکلا ہو, یعنی تھوڑی نافرمانی کرتا ہے وہ چھوٹا فاسق ہے. جو زیادہ نافرمانی کرے, زیادہ اطاعت سے نکل گیا وہ بڑا فاسق ہے. تو نو نشانیاں کون سی تھیں؟ دو تو یہی معجزات تھے اور باقی وہ ٹڈیاں اور خون اور مینڈک اور جوئیں اور یہ بہت ساری نشانیاں تھیں نا. اگر پوری کی پوری نشانیاں دیکھیں تو تقریباً 15 بنتی ہیں, جیسے منو سلوا اور وہ چشموں کا نکلنا اور بادل کا سایہ کرنا اور اس طرح کی. لیکن وہ کہتے ہیں وہ نشانیاں, یہاں پہ نو نشانیاں ان کا ذکر ہے جو فرعونیوں کی طرف اللہ تعالیٰ نے موسیٰ علیہ السلام کو دے کے بھیجی تھی, اور ان میں یہی ہے. باقی تو ورنہ اور بھی ہیں نا, آپ کو پتہ ہے جو باقی بنی اسرائیل کی طرف تھی. تو یہاں پہ نو کا ذکر ہے. تو وہ نافرمان ہے. فلما جاءتهم آیاتنا مبصرة قالوا هذا سحر مبین, جب ان کے پاس لے کے گئے وہ نشانیاں معجزات, مبصرہ ایسے واضح تھے, بالکل کلیئر تھے, صاف پتہ چل رہا تھا کہ یہ تو انسان کا نہیں ہے کام اور یہ تو کوئی جادو نہیں ہے. لیکن وہ کہنے لگے یہ جادو ہے کھلا, اور جادو بے حقیقت چیز ہوتی ہے. وجہدوا بها, اور انہوں نے بظاہر انکار کر دیا ان معجزات کو دیکھ کے. واستيقنتها انفسهم, حالانکہ ان کے دل جو تھے وہ پورا یقین رکھ رہے تھے, ان کے دلوں میں یقین تھا, وہ جانتے تھے کہ یہ جادو نہیں ہے. دیکھیں اتنی کلیئر بات تھی نا, مبصرہ تھی, کوئی انکار کر ہی نہیں سکتا تھا, پتہ تھا ان کو کہ یہ جادو نہیں ہے, لیکن سٹل وہ انکار کر رہے تھے. جس وجہ سے ظلمن و علوا, ظلم کے ساتھ اور سرکشی کے ساتھ. یعنی یہ ظلم کیا تھا؟ ظلم ہوتا ہے کہ حق کا انکار کرنا اور حقیر جاننا کسی کو. بطر الحق و غمت الناس, یہ ہوتا ہے تو ظلم کے ساتھ مطلب کیسے ان کو حق نہیں دینا, جو چیز جس آپ کے لائق ہے نا وہ نہیں اس کو دینا. تو یہ ان کا ظلم تھا. اور علوف بڑا بننا, بڑا بننا, یعنی اب وہ موسیٰ علیہ السلام کو تو کچھ سمجھتے ہی نہیں تھے کہ وہ خود اپنے آپ کو اتنی بڑی چیز سمجھتے تھے, ہمیں آ کے یہ کیا بتائیں گے. اس وجہ سے وہ انکار کر رہے تھے. فانظر کیف کان عاقبۃ المفسدین, تو دیکھو پھر کیا انجام ہوا فساد کرنے والوں کو.